Rules of how to study the Bible, number 10.
Bible abhyakya garne niyam haruma 10 number ma aba.
We have to understand the purpose of the law of Moses.
Mosha ko byavastha ko uddeshya hamle bujhnu parcha.
I think every new believer is puzzled about this.
मेरो विचारमा प्रत्येक नयाँ विश्वासीलाई नै यस विषयमा चाहिँ केही अलमल हुन्छ.
And it takes time to understand.
अनि यो बुझ्न केही समय लाग्छ पनि.
And so that's why the truth has to be repeated.
त्यसैले गर्दा हो सत्यतालाई चाहिँ सिकाउँदाखेरि बारम्बार दोहोर्याइनु पर्छ.
But there's two major passages in the New Testament that teach us the purpose of the law of Moses.
तर नयाँ नियममा चाहिँ मुख्य दुईटा खण्डहरू छन् जसमा चाहिँ मूसाको व्यवस्थाको उद्देश्य के थियो भनेर बताउँदछ.
Romans 3, Galatians 3.
रोमी 3 र गलाती 3.
Let's look at that. Romans 3, 19-24.
रोमी 3 को 19 देखि 24. रोमी 3 को 19 देखि 24. अब हामी जान्दछौँ व्यवस्थाले जे पनि भन्दछ त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस्. यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ. तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छ, अर्थात् परमेश्वरको धार्मिकता. यो येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन. किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रिस्ट येशुमा भएको छुटकारोको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्.
त्यसैले
पावलले यहाँ चाहिँ हामीलाई व्यवस्थाको उद्देश्य के थियो भनेर एकदम
It is given to show men that they are sinners.
व्यवस्था चाहिँ मानिसहरूलाई उनीहरू पापी हुन् भनेर देखाउनलाई दिएको हो.
To make the world see that it is guilty before God, verse 19.
अनि 19 पद अनुसार चाहिँ संसारले चाहिँ आफू परमेश्वरको सामु दोषी छौ भन्ने कुरा उनीहरूले देखुन् भनेर दिएको हो व्यवस्था.
And then its purpose is to lead men to Christ.
अनि यसको उद्देश्य चाहिँ मानिसहरूलाई ख्रिस्ट कहाँ डोर्याउनु हो.
And in Christ they have perfect righteousness.
अनि ख्रिस्टमा आएर चाहिँ उनीहरूले सिद्ध धार्मिकता पाउन सक्छन्.
Now Galatians 3.
गलाती 3 अध्यायमा.
Verses 10 through 14.
10-14 पदहरू हामी पढ्नेछौँ. किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन् तिनीहरू श्राप मुनि छन्, किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्. तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ, किनभने धर्मी जन विश्वासद्वारा जिउने छ. तर व्यवस्था विश्वासबाटको होइन, तर जुन मान्छेले तिनलाई पालन गर्छ ऊ तीद्वारा जिउनेछ. हाम्रा निम्ति श्राप भनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटाउनु छुटकारा दिनुभएको छ, किनकि लेखिएको छ हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो. यसैले कि येशु ख्रिस्टद्वारा अब्राहमको आशिष अन्य जातिहरूका आओस् र विश्वासद्वारा हामीले आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ.
And so the law requires perfect obedience.
त्यसैले व्यवस्थाले माग गरेको कुरा यो हो, सिद्ध आज्ञा पालन.
And those who do not obey perfectly are under the curse.
अनि जो जो सिद्ध रूपमा आज्ञा पालन गर्दैनन् उनीहरू चाहिँ श्राप मुनि हुन्छन्.
And that's God's holiness.
अनि यसबाट परमेश्वरको पवित्रता देखिन्छ.
He hates sin, he judges sin.
उहाँले पापलाई घृणा गर्नुहुन्छ, पापलाई न्याय गर्नुहुन्छ.
And so the law of Moses was given to show us that we do not have the righteousness God requires.
अनि त्यसैले मूसाको व्यवस्था हामीलाई यो उद्देश्यले दिएको थियो कि हामीलाई हामीले यो देख्न सकौँ कि हामीसँग परमेश्वरले माग गर्नुभएको धार्मिकता छैन.
And therefore no man can be justified by the law, verse 11.
त्यसैले 11 पदले भन्छ कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिन सक्दैन.
But verse 13, Christ has redeemed us from the curse of the law.
तर 13 पदमा क्रिस्टले चाहिँ त्यो व्यवस्थाको श्रापबाट हामीलाई छुटकारा दिनुभएको छ.
Verses 24 through 26.
24 देखि 26 पदहरू. यसकारण व्यवस्था चाहिँ हामी विश्वासद्वारा धर्मी ठहरियौँ भनेर हामीलाई ख्रीष्टका ल्याउने हाम्रो शिक्षक भएको छ. तर विश्वास आइसकेपछि चाहिँ हामी अब उसो शिक्षकको अधीनतामा छैनौँ, किनकि ख्रीष्ट येशुमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ.
And so what is the purpose of the law? It's a schoolmaster.
त्यसैले व्यवस्थाको उद्देश्य के हो? व्यवस्था चाहिँ एउटा शिक्षक हो.
And it brings us to Christ.
जसले हामीलाई ख्रीष्टका डोर्याएर ल्याउँछ.
It shows us that we are sinners.
यसले हामीलाई हामी पापी हौ भनेर देखाउँछ.
It shows us that God hates sin. He judges sin.
यसले देखाउँछ कि परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र न्याय गर्नुहुन्छ.
It shows us that we need a savior.
यसले यो देखाउँछ हामीलाई कि हामीलाई मुक्तिदाताको खाँचो छ.
And then it shows us Christ as the savior.
अनि हामीलाई यो देखाउँछ कि ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ.
And then when we come to Christ, verse 25, we're no longer under that old schoolmaster.
अनि 25 पदमा चाहिँ जब हामी ख्रीष्ट कहाँ आइसकेका हुन्छौँ तब हामी त्यो शिक्षकको अधीनतामा अब उसो रहेका
हुँदैनौँ.
यी बुधाहरूलाई चाहिँ जब हामीले बताउँदाखेरि चाहिँ यो बाइबलमा हेर्न एकदम महत्त्वपूर्ण छ. तपाईँले
नो लङ्गर अन्डर अ स्कुलमास्टर,
जस्तो कि 25 पदमा हेर्नुहोस् त अन्तिम पाँचवटा शब्दहरू, अब उसो शिक्षकको अधीनतामा छैन.
सो these two major passages teach us the purpose of the law.
त्यसैले यी दुईटा मुख्य खण्डहरूले चाहिँ हामीलाई व्यवस्थाको उद्देश्य बताएको छ.
There's another one, 2 Corinthians 3.
अर्को पनि छ, दोस्रो कोरिन्थी 3 अध्याय. दोस्रो कोरिन्थी 3
and verses 6 through 18.
छ देखि 18 पदहरूसम्म. दोस्रो कोरिन्थी 3 छदेखि 18. उहाँले हामीलाई नयाँ बाचाका योग्य सेवकहरू बनाउनु भएको छ, लेखको होइन तर आत्माको सेवक, किनकि लेखले मार्छ तर आत्माले जीवन दिनुहुन्छ. तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा महिमापूर्ण थियो भने यहाँसम्म कि इजरायलीहरूले मुसाको चेहरामा उनको चेहराको तेजले गर्दा डिट लगाएर हेर्नै सकेनन्, त्यो तेज मेटिनेवाला थियो. आत्माको सेवा झन महिमापूर्ण कसरी हुने छैन र? किनकि दोषी ठहराउने सेवामा महिमा छ भने धर्मी ठहराउने सेवामा झन बढी महिमा हुन्छ. किनकि जे महिमापूर्ण बनाइएको थियो जितिदिने महिमाको कारणले त्यो पनि यस सम्बन्धमा केही महिमापूर्ण भएन. किनकि यदि मेटिएर जाने पनि महिमापूर्ण छ भने रहिरहने चाहिँ झन बढ्दा महिमापूर्ण हुन्छ. यसकारण यस्तो आशा भएको हुनाले हामी बोल्नमा बढी साहस देखाउँछौँ. अनि मोसेले जस्तो होइन जसले मेटेर जाने कुराको अन्त इजरायलीहरूले डिट लगाएर हेर्न नसकुन् भने आफ्नो चेहरामाथि घुम्टो हालेका थिए, तर तिनीहरूका मनहरू अन्ध पारिएका थिए, किनकि आजको दिनसम्म पनि पुरानो नियम पढ्दा हुँदै त्यही घुम्टोले ढाकिराखेकै हुन्छ. त्यो घुम्टो ख्रिस्टमा हटाइन्छ. तर आजको दिनसम्म पनि मोसेको पुस्तक पढ्दा हुँदै तिनीहरूको हृदयमाथि घुम्टो हालिएको हुन्छ. तैपनि जब त्यो यो प्रभुतिर फर्किनेछ तब त्यो घुम्टो उठाइनेछ. अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ. तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छ.
And so here Paul says the law of Moses is done away for the believer.
यहाँ चाहिँ पावलले बताउँदछन् कि मोसाको व्यवस्था चाहिँ एउटा विश्वासीको सवालमा चाहिँ त्यो हटाइसकेको छ.
Verse 7 says which glory was to be done away.
जुन चाहिँ सात पदमा हेर्नुहोस् त्यहाँ लेखेको छ त्यो तेज मेटिने वाला थियो.
Verse 11, for if that which is done away was glorious.
अनि एघार पदमा किनकि यदि मेटिएर जाने पनि महिमापूर्ण छ भनेर उल्लेख छ.
And so it was temporary.
त्यसैले त्यो अस्थायी थियो.
And the purpose was to show men that they need salvation.
उद्देश्य चाहिँ यो थियो कि मानिसहरूलाई उनीहरूलाई मुक्तिको खाँचो छ भनेर देखाउनु.
And this is talking about even the Ten Commandments.
अनि यसले चाहिँ दश आज्ञाको पनि कुरा गर्दैछ.
See, verse 7 says the ministration of death written and engraven in stones.
सात पदमा उल्लेख छ तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा भनेर.
Well, that was the Ten Commandments.
त्यो चाहिँ दश आज्ञाको कुरा हो.
We see that in Deuteronomy.
त्यो चाहिँ व्यवस्थाको पुस्तकमा हामी हेर्न सक्छौँ.
Chapter 5.
पाँचौँ अध्यायमा. व्यवस्थाको पाँच.
And we see in verses 5 and 6 that Moses was on the mountain.
अनि 5 र 6 पदमा हामी देख्छौं कि मोशा चाहिँ माथि पहाडमा थिए.
And there he gave the Ten Commandments.
अनि त्यहाँ परमेश्वरले 10 आज्ञा दिनुभयो.
Those are in verses 7 through 21.
त्यो कुरा चाहिँ 7 देखि 21 पदसम्म उल्लेख छ.
Verse 7, thou shalt have no other gods before me. First commandment.
7 पदमा मेरो सामु तिम्रा अरू ईश्वरहरू हुनुहुँदैन पहिलो आज्ञा यही हो.
And verse 21, thou shalt not covet or desire thy neighbor's wife, neither shalt thou covet thy neighbor's house, his field, or his manservant, or his maidservant, his ox, his ass, or anything that is thy neighbor, thou shalt not covet is the 10th commandment.
अनि 21 पदमा चाहिँ तिमीले आफ्नो छिमेकीकी स्वास्नीको लालच नगर्नु अर्थात् इच्छा नगर्नु न त आफ्ना छिमेकीको घर न उसको खेतबारी न उसको कमारा न उसकी कमारी न उसको गोरु न उसको गधा न त तिम्रो छिमेकीको कुनै थोकको लालच गर्नु अनि यो चाहिँ दशौं आज्ञा हो.
So verses 7 through 21 is the Ten Commandments.
त्यसले 7 देखि 21 पदसम्म चाहिँ दश आज्ञा उल्लेख छ.
Same commandments we find in Exodus 20.
We may agyaar chai prasthan 20 adhyay ma pani ullekh cha.
Okay, but verse 22, Deuteronomy 5:22.
Tara byavastha 5 ko 22 pad ma aera chai.
So he wrote them in two tables of stone.
Ullekh cha ki yi agyaar chai dhunga ka dui ta pati ma lekhe bhanera.
It was the Ten Commandments that were written on the stones and put into the Ark of the Covenant.
त्यसले ढुङ्गाको पाटीमा लेखिएको चाहिँ 10 आज्ञा थियो जो चाहिँ वाचाको सन्दूक भित्र चाहिँ राखिएको थियो.
And in 2 Corinthians 3 Paul says this is done away.
अनि दोस्रो कोरिन्थी 3 अध्यायमा आएर चाहिँ पावलले भन्छन् कि त्यो मेटिएको छ.
In what way is it done away?
कुन अर्थमा त्यो मेटिएर गएको छ.
Look back at 2 Corinthians 3.
फर्केर हेर्नुहोस् दोस्रो कोरिन्थी 3 अध्यायमा उदाहरणको लागि.
Does that mean we can kill now?
के यसको मतलब हामी चाहिँ अब मार्नुहुन्छ त हत्या गर्नुहुन्छ त अथवा के हामी चाहिँ लालच गर्न
सक्छौँ?
अवश्य होइन. त्यसको मतलब
what way is it done away?
त्यस भए कुन अर्थमा त्यो मेटिएर गएको छ त?
Look back at 2 Corinthians 3.
दोस्रो कोरिन्थी 3 मा फर्केर हेर्नुहोस्.
Because that law could only bring condemnation.
किनभने त्यो व्यवस्थाले चाहिँ दोष मात्र ल्याउन सक्थ्यो, दोष देखाउन मात्र, दोषी ठहराउन मात्र सक्थ्यो.
it can only judge us because we cannot obey it perfectly.
यसले चाहिँ हामीलाई न्याय मात्र गर्न सक्छ किनभने त्यसको सिद्ध आज्ञा पालन हामी गर्न सक्दैन.
If I break any part of that, then I am going to be judged.
त्यो व्यवस्थाको कुनै पनि भाग मैले भङ्ग गरे भने म त न्याय गरिनै छु त्यसद्वारा.
With eternal death.
जसको चाहिँ अनन्त मृत्यु हो.
Wages of sin is death. Every sin.
पापको ज्याला मृत्यु हो. जुनै पनि पापको ज्याला.
It's the condemnation which is done away.
अनि त्यसैले त्यो दोषी ठहराउने कार्य चाहिँ मेटेर गएको छ.
See in verse 7 it was a ministration of death.
हेर्नुहोस् सात पदमा व्यवस्था चाहिँ मृत्युको सेवा थियो.
Why? Because it says if you break any law you will die.
किनभने उसले व्यवस्थाले भन्थ्यो तिमीले कुनै पनि व्यवस्था भङ्ग गर्यो भने तिमी मर्नेछौ.
And verse 9, it was a ministration of condemnation.
अनि नौ पदमा चाहिँ त्यो चाहिँ दोषी ठहराउने सेवा थियो.
Because that's, we are sinners, therefore the holy law must condemn us.
हामी कारण यो हो कि हामी पापीहरू हौ र पवित्र व्यवस्थाले चाहिँ हामीलाई दोषी ठहराउनै पर्छ.
And where, but that all of that judgment, all of that condemnation, all of that death fell on Christ.
तर ती सब दोषी ठहराउने त्यो मृत्यु चाहिँ र न्याय चाहिँ ख्रीष्ट माथि खस्यो.
And so those we that believe on him are free.
अनि फलस्वरूप हामी जो ख्रीष्टमा विश्वास गरेका छौँ हामी त्यसबाट स्वतन्त्र छौँ.
The law of Moses cannot condemn us.
अब मोसाको व्यवस्थाले हामीलाई दोषी ठहराउन सक्दैन.
All of that fell on Christ.
यो सब चाहिँ ख्रीष्ट माथि आइपर्यो.
And we have a law.
अनि हामीसँग व्यवस्था छ.
But it's not that law.
तर यो व्यवस्था चाहिँ होइन.
Here in verse 17 and 18 we see the believer's law.
17 र 18 पदमा चाहिँ अब विश्वासीको व्यवस्था के हो भन्ने कुरा देख्छौँ.
2 Corinthians 3, 17 and 18.
दोस्रो करिन्थी 3:17 र 18. अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ. तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौँ.
And the law is Christ.
अनि हाम्रो व्यवस्था चाहिँ ख्रीष्ट हुनुहुन्छ.
Christ. Let's look at Colossians 3.
हामी कलसी 3 अध्यायमा हेरौँ. कलसी 3
In verse 4 it says Christ is our life.
चार पदमा लेख्छ कि ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ.
And in verses 9, let's see. In verses 9 and 10,
अनि 9 र 10 पदहरुमा
we are to put on the new man.
हामीले नयाँ मान्छेलाई पहिरनु पर्छ भन्ने कुरा छ.
What is that new man?
त्यो नयाँ मान्छे के हो त?
Well, it's Christ.
त्यो त ख्रीष्ट नै हुनुहुन्छ.
It says the new man is renewed in knowledge after the image of him that created him.
यहाँ दश पदमा उल्लेख छ नयाँ मान्छेको बारेमा जो चाहिँ आफ्नो सृष्टिकर्ताको स्वरूप अनुसार ज्ञानमा नयाँ हुँदै जान्छ.
Well, that's Christ.
त्यो त ख्रीष्ट हुनुहुन्छ.
And he is the law.
वहाँ नै व्यवस्था हुनुहुन्छ हाम्रो.
But he will not condemn us.
तर उहाँले हामीलाई दोषी ठहराउनुहुन्न.
Because he took all of that upon himself.
किनकि त्यो सबै दोष उहाँले आफै माथि बोक्नुभयो.
Christ is the believer's law.
ख्रीष्ट नै विश्वासीको व्यवस्था हुनुहुन्छ.
And we see him in the pages of the New Testament.
अनि उहाँलाई चाहिँ हामी नयाँ नियमको पन्नाहरूमा देख्दछौँ.
In Romans 8:29,
रोमी 8:29 को 29
the believer is predestinated to be conformed to the image of his son.
किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो.
Romans 8:29.
भूमि 8 को 29.
That is our law. That is our way.
हाम्रो व्यवस्था यही हो. हाम्रो मार्ग यही हो. हाम्रो जीवन यही हो.
Not the old law of Moses.
पुरानो त्यो मूसाको व्यवस्था होइन हाम्रो व्यवस्था.
But Christ.
तर ख्रीष्ट हाम्रो व्यवस्था हुनुहुन्छ.
The believer is to have the mind of Christ.
विश्वासीसँग चाहिँ ख्रीष्टको मन हुनुपर्छ.
Philippians 2:5.
फिलिपी 2 को 5.
Let this mind be in you, which was also in Christ Jesus.
ख्रीष्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्.
Philippians 2:5.
फिलिपी 2 को 5.
And so the old law had a purpose, and the purpose was to lead men to Christ.
त्यसैले पुरानो व्यवस्थाको चाहिँ एउटा उद्देश्य थियो. त्यो उद्देश्य चाहिँ मानिसहरूलाई ख्रीष्ट कहाँ गराउनु.
And after we're in Christ, then we have a new law, which is Christ.
अनि ख्रीष्ट कहाँ आइसकेपछि अब हामीसँग चाहिँ अर्को नयाँ व्यवस्था छ. जो व्यवस्था चाहिँ ख्रीष्ट नै हुनुहुन्छ.
But that doesn't mean we throw away the Old Testament.
यसको मतलब चाहिँ हामीले पुरानो नियम अब हालिदिन्छौँ भन्ने कुरा होइन.
Doesn't mean we throw away the first 5 books of the Bible.
हामीले बाइबलको पहिलो पाँचवटा पुस्तकहरू चाहिँ फाल्ने भन्ने खोजे होइन.
We learn from them.
हामी त्यसबाट सिक्छौँ.
And but it is not a, it is our teacher, it is not our judge.
त्यसैले त्यसबाट सिक्छौँ तर त्यो चाहिँ हाम्रो शिक्षक हो तर हाम्रो न्यायकर्ता चाहिँ होइन.
Romans 15:4.
रोमी 15 को 4. रोमी 15 को 4. किनकि जे जे कुराहरू पहिल्यै लेखिए ती हाम्रै शिक्षाका निम्ति लेखिएका थिए. हामीले धीरज र पवित्र शास्त्रहरूको सान्त्वनाद्वारा आशा पाउन सकौँ भनेर.
So these things are written for our learning.
त्यसैले यी कुराहरू चाहिँ हाम्रो शिक्षाको निम्ति लेखिएका थिए.
1 Corinthians 10.
पहिलो कोरिन्थी 10 अध्यायमा
Here Paul reminds them of things that happened in the wilderness to Moses.
पावलले यहाँ विश्वासीहरूलाई चाहिँ सम्झना गराउँदैछन् उजाड स्थानमा मूसालाई घटेका घटनाहरू.
And that's in the book of Numbers.
ती कुराहरू चाहिँ गन्तीको पुस्तकमा उल्लेख छन्.
And then verse 11, he says all these things happened unto them for in samples.
अनि 11 पदमा चाहिँ उल्लेख छ अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे.
So the law of Moses is our teacher, but it is not our judge.
त्यसैले मूसाको व्यवस्था चाहिँ हाम्रो शिक्षक हो तर हाम्रो न्यायकर्ता होइन.
Because all of the judgment fell on Christ.
किनभने पुरै सबै न्याय चाहिँ ख्रीष्ट माथि आइपऱ्यो खस्यो.
So it's to understand the Bible we must understand the purpose of the law of Moses.
बाइबल बुझ्नलाई चाहिँ हामीले मूसाको व्यवस्थाको उद्देश्य बुझ्नु पर्छ.
For example, look at Ezekiel 18.
जस्तो कि इजिकियल 18 पदमा हेर्नुहोस्. इजिकियल 18
verses 21 through 22.
जुन मानिसले पाप गर्दछ त्यही मर्नेछ. छोराले बाबुको अधर्मको दण्ड भोग्ने छैन न त बाबुले छोराको अधर्मको दण्ड भोग्नेछ। धर्मी जनमाथि उसैको धार्मिकताको फल र दुष्टमाथि त्यसैको दुष्टताको फल पर्नेछ। तर दुष्ट आफूले गरेका आफ्ना सबै पापहरूबाट फर्कन्छ र मेरा सबै विधिहरू पालन गर्दछ अनि जे न्यायसङ्गत र धर्ममय छ त्यही गर्दछ भने त्यो निश्चय बाँच्नेछ, त्यो मर्ने छैन। त्यसको विरोधमा त्यसले गरेका त्यसका सबै अधर्महरूको सम्झना गरिने छैन, त्यसले गरेको धार्मिकताको कारणले त्यो बाँच्नेछ।
So this is the law, the soul that sinneth it shall die, verse 20.
त्यसले यो चाहिँ व्यवस्था हो, जुन मानिसले पाप गर्दछ त्यही मर्नेछ 20 पदमा।
That's what the law says.
व्यवस्थाले भनेको कुरा यही नै हो।
Well, every soul has sinned.
हरेक प्राणीले पाप गरेको छ।
Then verse 24.
अनि त्यसपछि 24 पदमा
says, when the righteous turns away from his righteousness and commits iniquity and does according to all the abominations that the wicked man does, shall he live? No, all his righteousness that he hath done shall not be mentioned. In his sin he shall die.
24 पद, तर धर्मी जन आफ्नो धार्मिकताबाट फर्केर अधर्म गर्दछ र दुष्ट मानिसले गरेका सबै घृणित कामहरू अनुसार गर्दछ भने के ऊ बाँच्ला र उसले गरेको उसको सबै धार्मिकताको सम्झना गरिने छैन। उसले गरेको उसको अपराध र उसले गरेको उसको पापले गर्दा तिनैले गर्दा ऊ मर्नेछ।
So we must understand that that is the teaching of the law of Moses.
अब हामीले यो बुझ्नुपर्छ कि यो जुन भर्खर पढ्यौँ यो चाहिँ मूसाको व्यवस्थाको शिक्षा हो।
That's not the teaching of the gospel.
यो चाहिँ सुसमाचारको शिक्षा होइन।
And so some who believe you can lose your salvation will use this verse 24.
कतिपय व्यक्तिहरू जसले चाहिँ मुक्ति पाएर पनि गुमाउन सकिन्छ भनेर सिकाउनेहरूले चाहिँ यो 24 पदलाई चाहिँ प्रयोग गर्छन्।
But we're not saved by doing righteousness.
तर हामी त धार्मिकता काम गरेर मुक्ति पाएका होइनौँ।
We're saved through the gift of Christ's righteousness.
हामीले मुक्ति पाउने त ख्रीष्टबाटको धार्मिकताको सिद्धैको वरदान पाएर हो।
Okay. So, rule number 10, we must understand the purpose of the law.
त्यसैले नियम नम्बर 10 मा चाहिँ हामीले हेर्यौँ कि व्यवस्थाको उद्देश्य हामीले बुझ्नुपर्छ।
All right, number 11. We must understand that the church is not Israel.
अब नम्बर 11 मा चाहिँ हामीले यो बुझ्नुपर्छ कि मण्डली भनेको इजरायल होइन।
The Roman Catholic Church claims to be the new Israel.
रोमन क्याथोलिक चर्चले चाहिँ आफू नयाँ इजरायल हुँ भन्ने दावी गर्दछ।
And she has many things from the Old Testament like priests and candles and incense.
अनि रोमन क्याथोलिक मण्डलीमा चाहिँ पुजारीहरू
candles and incense
अनि धूप बाल्ने र मैनबत्तीहरू बाल्ने यस्ता खालका रीतिहरू उनीहरूसँग हुन्छ।
We don't read about these things in the New Testament.
हामी त्यस्ता कुराहरू नयाँ नियममा कहीँ पढ्दैन।
Those are the things for Israel.
ती कुराहरू त इजरायलका निम्ति उल्लेखित कुराहरू थिए।
And the church is not Israel.
अनि मण्डली चाहिँ इजरायल होइन।
And yet the Protestant denominations also they also teach that the church is Israel.
तर प्रोटेस्टेन्ट समुदायहरूले समेत पनि चाहिँ सिकाउन खोज्छन् कि मण्डली चाहिँ इजरायल हो भनेर।
It's called replacement teaching.
अनि
replacement theology.
यसलाई चाहिँ replacement ईश्वरशास्त्र भन्ने गरिन्छ।
But it's a false doctrine.
तर त्यो चाहिँ झुटा शिक्षा हो।
So 1 Corinthians 10:32.
अब पहिलो कोरिन्थी 10 को 32 पदमा
There are three kinds of categories of men in the world.
संसारमा चाहिँ तीन वर्गका मानिसहरू छन्।
1 Corinthians 10:32.
पहिलो कोरिन्थी 10 को 32 पद।
And here we see that the church is different from Israel.
यहाँ चाहिँ हामी के देख्छौँ भने मण्डली चाहिँ इजरायल भन्दा भिन्न कुरा हो।
There are Jews, Gentiles, and the church of God.
तीन वर्गमा चाहिँ यहुदीहरू छन् अनि अन्य जातिहरू छन् र परमेश्वरको मण्डली छ।
Jews is Israel.
यहुदीहरू भनेको इजरायल हो।
The Gentiles are all the people other than Israel.
अन्य जातिहरू अथवा ग्रीकहरू भनेको चाहिँ गैर यहुदीहरू हुन् यहुदीहरू बाहेक अरू जम्मै सबै
And the church of God are those that are in Christ.
अनि परमेश्वरको मण्डली भनेको चाहिँ ती व्यक्तिहरू हुन् जो चाहिँ ख्रीष्ट भित्र छन्
And so the church of God is different from the Jews, from Israel.
त्यसैले परमेश्वरको मण्डली चाहिँ यहुदीहरू भन्दा अर्थात इजरायल भन्दा फरक छ
God gave made covenants with Israel.
परमेश्वरले इजरायलसित करारहरू बाँध्नुभएको थियो
And he promised that he would keep those covenants forever.
अनि उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो उनीहरूसित कि उहाँले ती करारहरू सदाको लागि चाहिँ उहाँले पूरा गर्नुहुनेछ भनेर
for example, he made the covenant with David.
उदाहरणको लागि उहाँले चाहिँ दाउदसित करार बाँध्नुभएको थियो
In 2 Samuel 7.
दोस्रो समुएल 7 अध्यायमा
If we begin in verses 10 through 16, we can see this covenant.
हामी दोस्रो समुएल 7 को 10 देखि 16 पदमा चाहिँ यो करार उल्लेख भएको देख्छौँ यस बाहेक मेरो प्रजा इजरायलका निम्ति म एउटा ठाउँ ठहराउने छु अनि तिनीहरू आफ्नै ठाउँमा बसुन् र फेरि कहिले हटेर नजाउन् भनेर तिनीहरूलाई बसाल्नेछु अनि दुष्टताका सन्तानहरूले तिनीहरूलाई पहिले झैँ फेरि कष्ट दिने छैनन् जसरी तिनीहरूले मेरो प्रजा इजरायलमाथि मैले न्यायकर्ताहरूले नियुक्त गरेको दिनदेखि यसो गर्ने गर्थे अनि मैले तिम्रा सबै शत्रुहरूबाट विश्राम दिलाएको छु अनि परमप्रभुले तिमीलाई भन्नुहुन्छ परमप्रभुले तिम्रा निम्ति एउटा घर निर्माण गर्नुहुनेछ अनि जब तिम्रा दिनहरू पूरा हुनेछन् र तिमी तिम्रा पिता पुर्खाहरूसित सुत्नेछौ तब तिमी पछि म तिम्रो वंशलाई खडा गर्नेछु जो तिम्रो शरीरबाट निस्कनेछ र म उसको राज्य स्थापित गर्नेछु उसले चाहिँ मेरो नामका निम्ति एउटा भवन निर्माण गर्नेछ अनि म उसको राज्यको सिंहासन सदा सर्वदाका निम्ति स्थापित गर्नेछु म उसको पिता हुनेछु र ऊ चाहिँ मेरो पुत्र हुनेछ उसले अधर्म गर्यो भने म उसलाई मानिसहरूको छडीले र मानिसका सन्तानहरूको कोर्राले ताड्न दिनेछु तर मेरो करुणा उसदेखि हट्ने छैन जसरी मैले साउलदेखि हटाएँ जसलाई मैले तिम्रो सामुबाट हटाइदिएँ अनि तिम्रो घराना र तिम्रो राज्य तिम्रो सामु सधैँका निम्ति दृढ रहनेछ तिम्रो सिंहासन सधैँका निम्ति स्थापित हुनेछ
Okay, so this is a covenant that was given to David by the prophet Nathan.
त्यसैले यो करार चाहिँ दाउदसित गरिएको करार थियो जुन चाहिँ अगमवक्ता नातानद्वारा दिइयो परमप्रभुको यसो भन्ने वचन नातानका आयो भनेर त्यहाँ उल्लेख छ
And the promise is that God would give Israel her own land.
अनि यो करारमा रहेको प्रतिज्ञा यो छ कि इजरायललाई परमेश्वरले उसको आफ्नै भूमि दिनुहुनेछ जुन चाहिँ 10 पदमा पढ्यौँ
And that David's house would be established forever, verse 13.
अनि अर्को कुरा यो कि दाउदको घरना चाहिँ सदाको लागि स्थापित गर्नुहुनेछ भन्ने कुरा 14 पदमा
And verse 16, established and his kingdom, verse 16, will be established forever.
अनि 16 पदमा कि दाउदको राज्य चाहिँ सधैँका निम्ति दृढ रहनेछ भन्ने कुरा
Now the church doesn't have a special land.
अब मण्डलीको त कुनै विशेष भूमि त छैन
एन्ड वी डोन्ट ह्याभ दिस थिङ्स ऑल दिस किंगडम बिलोङ्स टु इजरायल इट डज नॉट बिलोङ टु द चर्च
यी सब कुराहरू जुन लेख्छ यो राज्य र यी सब कुराहरू चाहिँ Israel को लागि हुन् मण्डलीको लागि होइन
We share many things with Israel.
Israel सँगै हामीले कतिपय कुराहरू चाहिँ हाम्रो निम्ति पनि साझा छन्
Jesus is also our king.
किनभने यीशु हाम्रो पनि राजा हुनुहुन्छ
And he is also our Messiah.
अनि हाम्रो मसीहा पनि हुनुहुन्छ
So Christ means.
किनभने क्रिस्ट को अर्थ नै त्यो मसीहा
But these things, this promise here is not for the church, it is for Israel.
तर यहाँ उल्लेखित प्रतिज्ञा चाहिँ मण्डलीलाई होइन इजरायललाई हो
12 tribes of Israel.
इजरायलको 12 वटा कुलहरूका
निम्ति We are not of those 12 tribes.
हामी त्यो 12 कुलमा पर्दैनौँ
We do not come from Abraham's seed. We do not come from Jacob's seed.
हामी चाहिँ याकुबको वंशमा जन्मेका होइन
And we are Gentiles who have come to Christ.
हामी चाहिँ अन्य जातिहरु हौ जो चाहिँ ख्रीष्टमा आएका छौ
And that's a special blessing.
अनि यो चाहिँ एउटा विशेष आशिष नै हो
When Israel rejected Jesus, he turned to the Gentiles.
जब इजरायलले येशूलाई इन्कार गरे तब उहाँ चाहिँ अन्य जातिहरूतर्फ
फर्कनुभयो
अनि उहाँले भन्नुभयो सुसमाचार जाति जाति सबै जातिलाई प्रचार गर अनि त्यसैले हामी चाहिँ एउटा विशेष जाति भएका छौँ अब हामी चाहिँ ख्रीष्टको दुलै
हौँ teaches New Testament also teaches that those covenants with Israel will be fulfilled with Israel
अनि रोमीको पुस्तकमा यो पनि सिकाएको छ कि ती करारहरु जुन इजरायलसित बाँधिएका थिए ती पूरा हुने छन् इजरायलका निम्ति
Romans 11
रोमी 11 अध्यायमा रोमी 11
Verses 25 through
27 25 देखि
27 पदहरुमा Very important passage.
एकदम महत्त्वपूर्ण खण्ड यहाँ रहेको छ.
Paul said to Timothy, we must learn to rightly divide the scripture.
पावलले तिमोथीलाई भनेका थिए कि हामीले चाहिँ पवित्र शास्त्रलाई ठीक सत्यको वचनलाई ठीक ठीकसँग छुट्याउनु पर्छ.
And this is one important way we do that.
अनि हामीले ठीक ठीकसँग छुट्याउने कार्य चाहिँ गर्ने एउटा तरिका चाहिँ यो हो.
What things are for Israel and what things are for the church?
अर्थात् कुन कुराहरु चाहिँ इजरायललाई हो अनि कुन कुराहरु चाहिँ मण्डलीलाई हो छुट्याउने.
All right, verses 25 through 27.
अब रोमी 11 को 25 देखि 27 पढ्ने छौ. किनकि भाइहरु हो तिमीहरुले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानोला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रहो भन्ने इच्छा म गर्दिन जबसम्म अन्य जातिहरूको पूरा संख्याभित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ जसरी लेखिएको छ छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट अभक्ति हटाउनुहुनेछ अनि तिनीहरूसित मेरो वाचा यही हो जब म तिनीहरूका पापहरू हटाउँला
okay. so, blindness, verse 25 describes this present church age.
25 पदले चाहिँ वर्तमान मण्डली युगलाई बयान गरिरहेको छ
And this time, Israel is blind.
यस कालखण्डमा चाहिँ इजरायल अन्ध छ
But the Gentiles are being invited to salvation.
तर अर्कोतिर अन्य जातिहरु भने मुक्तिका निम्ति निम्त्याइदै छन्.
We don't know how long this will last.
अनि यो कालखण्ड कति लामो समयसम्म रहनेछ भन्ने कुरा हामीलाई थाहा छैन.
But God knows.
तर परमेश्वर जान्नुहुन्छ.
And after this time, then verse 26, Israel shall be saved.
अनि यस कालखण्ड पछि चाहिँ 26 पदमा हेर्नुस् इजरायलले मुक्ति पाउनेछ
And God's covenants with them will be fulfilled.
अनि उनीहरूसित भएको परमेश्वरको वाचाहरू चाहिँ पूरा गरिनेछन्
And this is talking especially about the new covenant.
अनि विशेष गरी यो कुरा चाहिँ त्यो नयाँ करार भन्ने करारको उल्लेख अथवा को कुरा गरेको हो
Jeremiah 33
जुन चाहिँ यर्मिया 33 अध्यायमा उल्लेख छ
Let's look at that for a minute.
त्यसलाई एकछिन हामी हेरौँ.
Jeremiah 33.
यर्मिया 33 अध्याय.
Beginning in verse 14, God says that He's going to make a new covenant with Israel.
So the padbaat shuru garera, chahe parmeshwar le aba ke bhanne hunucha bhane, ki uhaale Israel sita euta naya karar athwa naya bacha bhanne wala hununcha.
And if we want to understand it fully, we have to go back to chapter 31 and read that whole chapter.
Obviously, chahe पुरै राम्रोसँग बुझ्न चाहन्छौँ भने त हामी 31 अध्यायदेखि नै पुरै पढ्दै पढ्दै आउनुपर्छ. त्यसैले 31 अध्यायको 33 पदलाई हामी एकचोटि हेरौँ. 31 को 33.
God says, I will put my law in their inward parts and write it in their hearts.
परमेश्वरले त्यहाँ भन्नुभएको छ कि म मेरो व्यवस्था तिनीहरूको हृदयमा लेखिदिनेछु.
And verse 34, they shall all know me.
अनि 34 पदमा चाहिँ उहाँले भन्नुहुन्छ कि तिनीहरू सबैले उहाँलाई चिन्ने छन्.
And I will forgive their iniquity.
अनि यो पनि 34 पदमा कि परमेश्वरले भन्नुहुन्छ म तिनीहरूको अधर्म क्षमा गर्नेछु.
And then he says that verse 35 and 36, if the sun and the stars depart, then the Lord, look at the verse 36, then the seed of Israel also shall cease from being a nation before me forever.
I need to find the thing about pointis padma. 36 पदमा हेर्नुभयो भने चाहिँ उहाँले के भन्दै हुनुहुन्छ भने यदि सूर्य अनि जुन र ताराहरू यिनीहरू हट्न सक्छन् भने मात्र इजरायलको वंश पनि हट्नेछ, एउटा जाति हुन छोड्नेछ यदि सूर्य तारा र जुन हट्यो भने.
And all the way through to chapter 33 we see this new covenant.
अनि 33 अध्यायसम्म नै हेर्दै जाँदाखेरि चाहिँ यो नयाँ करार भन्ने कुरा उल्लेख छ, नयाँ बाचा.
And the covenant is not only spiritual blessings on Israel.
अनि यो करार चाहिँ केवल इजरायलका निम्ति हुने आत्मिक आशिषहरू मात्र होइनन्,
but it is the blessings on the land of Israel.
तर इजरायलको भूमि लाई हुने आशिष पनि हो.
Chapter 33 verse 10.
33 अध्यायको 10 पदमा यर्मिया 33 को 10 परमप्रभु यसो भन्नुहुन्छ, यही ठाउँमा जसको विषयमा तिमीहरू कुनै मानिस र कुनै पशु नरहने गरी यो उजाड छ भन्छौ, यिनै यहुदाका सहरहरूमा र यरुसलमका सडकहरूमा जो कुनै मानिस कुनै बासिन्दा र कुनै पशु नरहने गरी उजाड छन्. 11 पद, हर्षको स्वर, आनन्दको स्वर, दुलाको स्वर, दुलैको स्वर र तिनीहरूको स्वर सुनिनेछ जसले भन्नेछन्, सेनाहरूका परमप्रभुको प्रशंसा गर, किनकि परमप्रभु भलो हुनुहुन्छ, किनकि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ. अनि तिनीहरूको स्वर पनि सुनिनेछ जसले परमप्रभुको भवनमा धन्यवादको बलि ल्याउनेछन्, किनकि पहिले झैँ म यस देशको कैद फर्काएर ल्याउनेछु परमप्रभु भन्नुहुन्छ. त्यसैले उनीहरू चाहिँ यरुसलेममा फर्काएर
ल्याइन्छ,
उनीहरूको मन्दिर त्यहाँ फेरि हुनेछ,
their flocks will be in they will tend their flocks in the land. Verse 12 and 13.
अनि 12 र 13 पदमा चाहिँ देख्छौँ कि उनीहरूले आफ्ना भेडा बाख्राहरू उनीहरूले फेरि चराउन सक्नेछन्.
And they will dwell safely, verse 16.
अनि 16 पदमा चाहिँ उनीहरू सुरक्षित बस्नेछन्.
And the throne of David will be occupied.
अनि साथै दाउदको सिंहासन मा चाहिँ के कोही बस्नु हुनेछ
That's a new covenant.
त्यो चाहिँ नयाँ करार
And Paul says in Romans 11 that that will be fulfilled after the church age.
अनि पावलले चाहिँ अब रोमी 11 मा चाहिँ के भन्छ नि यी प्रतिज्ञाहरू चाहिँ मण्डली युगको कालखण्ड सकिएपछि पूरा हुनेछ
And so this is necessary to understand.
अब यो बुझ्नै पर्छ हामीले
that the church is not Israel.
कि इजरायल मण्डली चाहिँ इजरायल होइन.
We are a different body of people.
हामी बेग्लै छुट्टै मानिसहरूको एक समूह हौ.
And we share many things with Israel.
अनि इजरायलसित हामी कति कुराहरू उनीहरूसँग साझा छ.
We even share the apostles.
यहाँसम्म कि प्रेरितहरू पनि उनीहरू हाम्रो लागि साझा छन्.
The 12 apostles will also sit on thrones and judge the 12 tribes of Israel.
किनभने ती 12 प्रेरितहरू चाहिँ उनीहरू एक दिन सिंहासनमा बसेर 12 कुल इजरायलको 12 कुलहरूलाई न्याय गर्नेछन् शासन गर्नेछन्
They are also the apostles of the church.
तर ती 12 प्रेरितहरू चाहिँ मण्डलीका प्रेरितहरू पनि हुन्
And we are different, but we are different. We are not Israel.
तर हामी फरक छौँ हामी इजरायल होइनौँ
So it's absolutely necessary to understand that.
यो बुझ्न चाहिँ नितान्त आवश्यक छ.
All right, number 12.
12 नम्बरमा आएर
Paul is the apostle to the Gentiles.
Paul चाहिँ अन्य जातिहरूका निम्ति प्रेरित हुन्.
Paul said this many times.
पावलले यो कुरा पटक पटक उल्लेख गरेका छन्.
Romans 11:13
Rumi 11 ko 13
For as I am the apostle of the Gentiles I magnify my office
Ne bhanchan kinaki ma timi anya jati haru sang boldachu ma anya jati haru ko prerit bhayeko hunale ma mero sewa ko badhai gardachu
See Romans 11:13
yo chai Rumi 11 ko 13 ho
He also said that in 1 Timothy 2:7.
उनले यो कुरा चाहिँ पहिलो तिमोथी 2 को 7 मा पनि भने.
And 2 Timothy 1:11.
अनि दोस्रो तिमोथी 1 को 11 मा पनि भने.
It's necessary to study these things on your own. You cannot get everything in a class.
अब तपाईहरुले चाहिँ यहाँ यी कुराहरु चाहिँ आफै व्यक्तिगत रूपमा पनि अध्ययन गर्नुपर्छ किनभने क्लासमा सबै कुरा नै तपाईँले पाउनुहुन्न
तपाईँले
खालि केही कुरा पाउन सुरु मात्र गर्नुभएको छ
तपाईँ
चाहिँ फर्केर अध्ययन गर्नुपर्छ जस्तो कि यर्मी 31 33 अध्याय अध्ययन गर्नुहोस् पढ्नुहोस्
गलातियस 3 रोमन्स 3
गलातियस
2 कोरिन्थियन्स 3
रोमी 3 दोस्रो कोरिन्थी 3 अध्यायहरू
By looking at this by yourself and thinking about the teaching, that's how you understand.
तपाईले जब गएर आफ्नै निम्ति हेरेर सोच्न थाल्नुहुन्छ यो शिक्षा चाहिँ राम्रोसँग बुझ्न थाल्नुहुन्छ.
So Paul said, I am the apostle of the Gentiles.
जसले पावलले यो भने कि म चाहिँ अन्य जातिहरूको प्रेरित हुँ.
And we see what that means in Ephesians 3.
अनि यो कुराको माने चाहिँ एफेसी 3 अध्यायमा हामी बुझ्न सक्छौँ.
He was given mysteries.
Paulai rahasyaharu bataiyeko thiyo, diyeko thiyo.
And in Ephesians 3 verses 1 through 11 he talks about that.
Jun kura ko barema chai Paulle Ephesians 3 ko 1 dekhi 11 padhar samma charcha garchan. एफजी तिनको एकबाट यही कारणले म पावल तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनु भयो जसरी मैले पहिले केही शब्दमा लेखेँ जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छौ जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूका प्रकट गरिएको छ अर्थात् सुसमाचारद्वारा ख्रिस्टमा अन्य जातिहरू साझा हकवालाहरू एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दान अनुसार म त्यही सुसमाचारको सेवक बनाइए। पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ त्योभन्दा सानो म हुँ। मलाई त्यो अनुग्रह दिइएको छ अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौं भनेर, र सबै मानिसहरूलाई जुन परमेश्वरले येशु ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ सो कुरा देख्ने बनाउनलाई, यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरूका प्रकट गरिहुन् त्यस अनन्त संकल्प अनुसार जो उहाँले हाम्रा प्रभु येशु ख्रिस्टमा संकल्प गर्नुभयो।
All right, mystery means something hidden in Old Testament times and revealed in the New Testament.
अब रहस्य भन्ने शब्दको माने चाहिँ यो हो कि त्यो कुरा जुन चाहिँ पुरानो नियमको समयमा चाहिँ गुप्त थियो रहेको थियो जुन चाहिँ नयाँ नियमको समयमा आएर चाहिँ प्रकट गरिएको छ।
That's what he says in verse 5, in other ages was not made known unto the sons of men as it is now
ठिक त्यही कुरा पाँच पदमा पावलले भन्छन्, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरूमा प्रकट गरिएको छ।
And the main history that God gave to Paul was about the church.
अनि पावललाई परमेश्वरले दिनुभएको मुख्य रहस्य चाहिँ मण्डलीको बारेमा थियो।
And there would be a special body composed of Jews and Gentiles.
अर्थात् यो कुरा कि एउटा यस्तो विशेष समूह संरचना हुनेछ भन्ने कुरा जसमा चाहिँ दुवै यहुदीहरू र अन्य जातिहरू मिलेर रहनेछन्।
Verse 6, that the Gentiles should be fellow heirs and of the same body and partakers of his promise in Christ by the gospel.
जसरी छ पदमा लेखेको छ अर्थात् सुसमाचारद्वारा ख्रिस्टमा अन्य जातिहरू साझा हकवालाहरू एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ।
Colossians 1, 26 and 27.
कलसी एक अध्यायको 26 र 27 पदमा.
Comparing scripture with scripture, we see more teaching.
जब हामी एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्दछौँ तब हामी थप अझ बढी शिक्षा हामीले चाहिँ पाउँदछौँ। कलसी एकको 26 र 27
In verse 25 Paul says that he is a minister of this special dispensation that God gave him.
पछिल्लो पदमा चाहिँ पावलले के भन्दछन् भने उनी चाहिँ परमेश्वरले उनलाई दिएको यो विशेष प्रबन्धको उनी सेवक हुन्।
26 and 27
परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि र पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो तर अहिले उहाँका पवित्र जनहरूका प्रकट गरिएको छ। उनीहरूका परमेश्वरले अन्य जातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो सो प्रकट गर्न चाहनुभयो। महिमाको आशा ख्रिस्ट तिमीहरूभित्र नै रहस्य हो।
And so there is a special dispensation, this is a special time in which the Gentiles are being brought into Christ.
त्यसैले एउटा विशेष प्रबन्ध छ अर्थात् एउटा विशेष कालखण्ड छ जुन बेलामा चाहिँ अन्य जातिहरू ख्रिस्ट कहाँ ल्याइँदैछन्।
And Paul was given this mystery.
अनि पावललाई यो रहस्य दिएको थियो।
And he was given other mysteries.
अनि उसलाई अरू रहस्यहरू पनि सुम्पिएको थियो।
In 1 Corinthians 15 there's the mystery of the rapture.
पहिलो कोरिन्थी 15 मा चाहिँ rapture को रहस्य सुम्पिएको छ उसलाई।
1 Thessalonians 2:7
पुरानो नियमले ख्रिस्ट विरोधीको बारेमा सिकाएको त थियो
but it did not give the teaching that Paul gives about the Antichrist.
ख्रिस्ट विरोधीको शिक्षा बारेमा चाहिँ पावलले दिएको शिक्षा चाहिँ पुरानो नियममा थिएन.
And that the all through the church age there would be this spirit of iniquity working.
अर्थात् यो सत्यता कि यो सम्पूर्ण मण्डली युग भरि चाहिँ अधर्मको रहस्य अथवा अधर्मको एउटा आत्माले चाहिँ काम गरिरहनेछ भन्ने सत्यता चाहिँ पावललाई दियो.
So Paul is a special teacher for us.
त्यसैले पावल चाहिँ हाम्रो निम्ति एउटा विशेष शिक्षक हुन्.
Most of the New Testament epistles are Paul's epistles.
अधिकांश नयाँ नियमका पत्रहरू चाहिँ पावलकै पत्रहरू हुन्.
But that does not mean that Paul's teaching is different from the other apostles.
तर यसको मतलब
prophets.
तर यसको मतलब यो होइन कि पावलको शिक्षा चाहिँ अरू प्रेरितहरू र अरू भविष्यवक्ताहरू भन्दा भिन्न छ भन्ने चाहिँ होइन.
Paul did not preach a different gospel than the others.
पावलले अरूले भन्दा भिन्नै सुसमाचार प्रचार गरेन.
And he is not the only one who learned these truths.
अनि पावल साथै उनी मात्र एक्लो थिएनन् यी सत्यताहरू सिक्न सिकेका.
Romans 16 we see that.
त्यो कुरा रोमी 16 अध्यायमा हामी देख्छौँ.
Romans 16, 25 and 26.
Rumi 16 adhyayako 25 ra 26 padharma.
Let's read this.
Okay, Rumi 16 ko 25 ra 26 padhchhau. अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रिस्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ.
So he's talking about the mystery.
त्यसैले पावलले यहाँ रहस्यको बारेमा भन्दैछन्.
And he says that it was manifested by the scriptures of the prophets plural.
अनि उनले यो भन्छन् कि त्यो रहस्य चाहिँ भविष्यवक्ताहरू बहुवचन का पवित्र शास्त्रहरूद्वारा चाहिँ अहिले प्रकट भएको छ.
So Paul had special revelation, but that type of revelation was also given to the others.
सले पावललाई विशेष प्रकाश सुम्पिएको थियो तर त्यो खाले प्रकाश चाहिँ अरू प्रेरितहरूलाई भविष्यवक्ताहरूलाई पनि दिएको थियो.
And we say that because some try to say that Paul is the only teacher we need.
अनि यो कुरा हामीले किन उल्लेख गर्दैछौँ भने त्यस्ता कोही कोही छन् जसले के भन्छन् भने हामीलाई चाहिने एउटै मात्र शिक्षक चाहिँ पावल मात्र हो.
And they say that the first part of Acts there is a different gospel and then Paul's gospel was different.
अनि उनीहरूले के भन्न खोज्छन् भने प्रेरितको पुस्तकको सुरुतिर चाहिँ एउटा सुसमाचार छ अनि पछि चाहिँ प्रेरितको पछिल्लो भागमा चाहिँ पावलको सुसमाचार बेग्लै छ भन्छन्.
That's not true.
त्यो साँचो होइन.
In 2 Peter 3 we see that.
त्यो कुरा चाहिँ हामीले दोस्रो पत्रुस 3 अध्यायमा देख्छौँ.
When I was in Bible college, one man started teaching that.
म बाइबल कलेजमा हुँदाखेरि चाहिँ एकजना मान्छेले यस्तो शिक्षा सिकाउन थालेका थिए.
And it was very confusing.
त्यो चाहिँ एकदमै अलमल ल्याउने कुरा थियो.
So finally they fired him.
अन्तमा चाहिँ उसलाई चाहिँ खारेज गरियो.
Paul here is in 2 Peter 3 Paul is talking about Peter is talking about Paul.
दोस्रो पत्रुस 3 अध्यायमा चाहिँ पत्रुसले पावलको बारेमा चाहिँ चर्चा गर्दैछन्.
And he verses 16 and 17
16 र 17 पदहरूमा
he calls Paul the beloved brother.
उनले चाहिँ पावललाई प्रिय भाइ भनेर उल्लेख गर्छन्.
And he says that And he commends his writings. He says he talks about the wisdom that God gave Paul.
अनि उनले चाहिँ पावलको तारीफ गर्छन् यो भन्दै कि परमेश्वरले उसलाई दिएको बुद्धिको कुरा गर्छन् 15 पदमा.
And he says that the false teachers rest the writings of Paul.
अनि यो उले भन्छन् कि झुटा शिक्षकहरूले चाहिँ पावलका लेखहरूलाई चाहिँ टेढा मेढा पार्छन्.
And then verse 16, as they do also the other scriptures.
अनि १६ पदमा हेर्नुस् त यसरी उल्लेख छ बाँकी पवित्र शास्त्रहरूलाई झैँ तिनीहरूले पावलको लेखहरूलाई टेढा मेढा पार्छन्.
So Peter is saying all these scriptures are speaking with one voice.
त्यसैले पत्रुसले यहाँ के भन्दैछन् उनले भन्दैछन् कि यी सबै पवित्र शास्त्रहरूले एउटै कुरा भन्दैछन् एउटै स्वरमा.
Let's stop there for a minute.
एकछिन हामी यहीँ रोक्नेछौँ.